مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے راؤنڈ ٹیبل اور میں ہوں اسد حسن، اور ہمارے پروڈیوسر ہیں انجم ہیرل گل۔ آج کے اس پروگرام میں ہم بات کریں گے انسانی حقوق کے عالمی دن کے پس منظر میں پاکستان میں شخصی آزادیوں کی صورتحال پہ۔ ہیومن رائٹس کمیشن آف پاکستان نے جو رپورٹ جاری کی ہے، اگر اس پہ نظر ڈالیں تو وہ کچھ زیادہ مختلف نہیں ہے جن ایشوز کا سامنا پاکستان کو پچھلے 10-12 برسوں میں رہا ہے۔ آج ہم اپنے اس پروگرام میں یہ جائزہ لیں گے کہ کیا خاص تبدیلیاں آئی ہیں، اگر جبری گمشدگیوں کا معاملہ ہو، پاکستان کے اندر اقلیتوں کے حقوق کی بات ہو، مذہبی آزادیوں کی بات ہو، میڈیا فریڈم کی بات ہو، سو پچھلے عشرے بھر میں جو سچویشن رہی ہے، تحریک انصاف کے ان 14 مہینوں میں صورتحال بہتر ہوئی ہے یا پہلے سے بھی بدتر ہوئی ہے، اس کا ہم جائزہ لیں گے۔ تحریک انصاف کا اس وقت وفاق کے اندر پاکستان کے 3 صوبوں کے اندر اس کی براہ راست یا اتحادیوں کے ساتھ مل کے حکومت ہے، جبکہ سندھ کے اندر پاکستان پیپلز پارٹی کی حکومت ہے۔ تو ہم پروگرام کے اس پہلے حصے میں جو فیس بک لائیو بھی آپ جا رہا ہے، اس میں ہم خاص طور پہ بات کریں گے پاکستان پیپلز پارٹی کے رہنماؤں سے اور پاکستان تحریک انصاف کے رہنماؤں سے، اور جانیں گے کہ ایک سال میں انہوں نے کیا کیا ہے۔ سب سے پہلے ہمارے ساتھ موجود ہیں پاکستان پیپلز پارٹی کے سینئر رہنما اور سندھ کے اندر انفارمیشن منسٹر، انہوں نے ہمیں جوائن کیا ہے، سعید غنی صاحب نے، اور پاکستان تحریک انصاف سے ہمیں جوائن کر رہے ہیں سیف الرحمان صاحب، پاکستان تحریک انصاف کے رہنما ہیں اور ممبر نیشنل اسمبلی اور نیشنل اسمبلی کی کمیٹی آن ہیومن رائٹس، اس کے بھی رکن ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ کوئکلی، چونکہ میں آپ کا صرف ورژن لینا چاہتا ہوں، میں نے وہ کہنا چاہیے کہ وہ نکات بیان کر دیے ہیں، وہ ایشوز بیان کیے ہیں جو ایک عرصے سے چلے آ رہی ہیں۔ پچھلے 14-15 مہینوں میں کیا تبدیلی لانے کی کم از کم کوشش کی گئی؟ سیف الرحمان صاحب، سب سے پہلے آپ بتائیے گا۔
بسم اللہ الرحمن الرحیم، بہت شکریہ۔ آپ پچھلے جو 14-15 مہینے کی بات کر رہے ہیں، تو جن کرائسس سے، جن مسائل سے یا جس طرح کے حالات سے ہمارا ملک پاکستان گزرا ہے، تو یہ کسی سے بھی ڈھکی چھپی بات نہیں ہے، اور یقیناً ہم نے جنگوں کا سامنا کیا ہے اگر آپ دیکھیں، اور ہم ہر طرح کے خطرات میں، جو دوسری جنگیں تھیں ہم پر مسلط کی گئیں، اور ان جنگوں کی وجہ سے جو نقصانات تھے وہ ہم نے اٹھائے، اور اس دہشت گردی کا آج تک ہم سامنا کر رہے ہیں، لیکن اس میں کمی بھی آئی ہے اور اس میں بہتری کی کوشش کی گئی ہے، اور میں سمجھتا ہوں کہ اس میں بہتری ضرور آئی ہے، لیکن میں یہ دعویٰ تو نہیں کرتا کہ ہم آئیڈیل سچویشن میں آ گئے ہیں۔ بنسبت پہلے کے اگر ہمارا آپ کمپیریزم کریں تو ہم آج ایک بہتر پوزیشن میں، اور الحمدللہ ایک بہتری کی طرف ہم رواں ہیں۔
آج جب ہم آپ سے بات کر رہے ہیں، میڈیا فریڈم کے اوپر سب سے زیادہ قدغنے ہیں، گزشتہ روز بھی گارڈین کی ایک رپورٹ میں اس کے اوپر سخت تنقید کی گئی ہے کہ پی ٹی آئی لیڈ گورنمنٹ کے اندر میڈیا کے اوپر سخت پابندیاں ہیں۔
میں سمجھتا ہوں اس پہ تو آپ کو میڈیا خود رسپانس دے پائے گا، لیکن آپ دیکھ رہے ہیں کہ یہاں پہ تو میڈیا پہ پابندی کس چیز کی ہے؟ آپ آج کے شو دیکھیں مختلف چینلوں کے، تو اس پہ تو تمام حکومت کے خلاف جو ہے باتیں ہو رہی ہوتی ہے، اور اس میں تمام اداروں کے خلاف بھی ہو رہی ہوتی ہے، اور لوگ کل کے اظہار کرتے ہیں، تو میں نہیں سمجھتا کہ ایسی کوئی ماحول ہے۔
آج جب ہم بات کریں، ڈان اخبار پاکستان کے کئی ایک اہم علاقوں کے اندر وہ نہیں پہنچ پا رہا ہے، ڈان اخبار کے اوپر حملے کیے گئے ہیں، باہر لوگوں نے اس کو محاصرے میں لیا ہے، کئی ایک صحافی جو ہیں وہ آف ایئر ہو چکے ہیں، وہ یوٹیوب پہ اپنے ذاتی چینل چلا رہے ہیں، یہ سارے آزادی اظہار میں آتے ہیں۔
لیکن آپ کو اس کو بھی اس تناظر میں ہمارے ملک کو دیکھنا ہوگا کہ ہم کن حالات سے گزرے ہیں، اور ہم نے کن چیزوں کا سامنا کیا ہے، ہمارے اطراف میں، ہم جن ملکوں کے درمیان میں رہتے ہیں، تو ہم نے تو دوسرے لوگوں کی جنگ میں جب سے ہم نے حصہ ڈالا تھا، اور باقی دنیا محفوظ ہو گئی، لیکن اس کے اثرات ہم پر آج تک آ رہے ہیں اور ہم اسے برداشت کر رہے ہیں۔ تو اس تناظر میں اگر آپ ہمیں دیکھیں تو ہمارا فاٹا کا جو بیلٹ ہے، جو پہلے فاٹا کہلاتا تھا، اب کے پی کے ہو گیا ہے، خیبر پختونخوا، تو میں سمجھتا ہوں اس میں بہت حد تک بہتری آ گئی ہے۔ یہ بات آپ کی میں تسلیم کرتا ہوں کہ اس طرح رسائی نہیں ہے جس طرح رسائی ہونی چاہیے تھی، اس کی وجہ آپ یہ کہہ سکتے ہیں کہ وسائل کی کمی کہہ سکتے ہیں، ہمارے پاس وسائل اس طرح نہیں ہے جس طرح وسائل की हमें ज़रूरत है।
सैफ रहमान साहब, इससे पहले कि मैं सईद गनी साहब के पास जाऊं, एक और सवाल मैं आपसे ये ज़रूर पूछना चाहूंगा। तहरीक इंसाफ हो, इवन पाकिस्तान पीपल्स पार्टी हो, या मुस्लिम लीग नवाज़ हो, तीन बड़ी सियासी जमातें हैं। अपोजिशन के अंदर रहते हुए जबरी गुमशुदगियों के ऊपर बड़े बुलंद बांग दावे थे उनके, इमरान खान साहब के भी थे, लेकिन जबरी गुमशुदगियों का सिलसिला उस तरह से थम नहीं सका है, एक बात। और दूसरी बात यह कि जिन लोगों को उठाया गया है वो लोग आज तक अदालत में नहीं लाए जा सके हैं, सख्त मुतालबात के बावजूद आज भी क्वेटा और बलूचिस्तान के अंदर एहतजाजी मुजाहरे हुए हैं लापता अफराद की बहाली के लिए या बाजियाबी के लिए।
मैं समझता हूं कि किसी हद तक आपकी बात से मैं इनकार नहीं कर सकता, क्योंकि मैंने आपसे पहले कहा कि हम किसी आइडियल सिचुएशन में नहीं है। लेकिन अगर हमारा कंपैरिजन इससे पहले की हुकूमतों से करें, इससे पहले के अदवार से करें, तो उसमें बहुत हद तक बेहतरी आई है। उसमें बहुत सारे लोग अपने घरों को भी गए हैं, बहुत सारे लोग जो है रिकवर भी हुए हैं, और मैं ये भी तस्लीम करता हूँ कि अभी तक भी ये मुतालबा अपनी जगह पे मौजूद है। और मैं ये तस्लीम करता हूँ कि किसी इदारे को किसी मुल्क के आईन और कानून से बालातर नहीं होना चाहिए, और अगर कोई किसी जुर्म में या किसी चीज में मुलविस है तो उसे फौरी तौर पर अदालतों में पेश करना चाहिए।
बहुत शुक्रिया आपका सैफ रहमान साहब, आप हमारे साथ मौजूद थे, आपने हमारे लिए वक्त निकाला। अगर आप मजीद हमें ज्वाइन रख सकते हैं तो बहुत शुक्रिया, चूँकि पहले 10 मिनट का सेगमेंट हमारा फेसबुक लाइव पे भी हमें लोग देख रहे हैं और सुन रहे हैं। सईद गनी
बस
साहब,
मैं गाड़ी ड्राइव कर रहा हूँ, आपसे कमिटमेंट थी तो मैं रुक गया था,
बहुत शुक्रिया आपका, आपने हमें
तो
ज्वाइन
इसलिए
किया,
मैंने
थैंक
ठीक
यू
है।
सो मच।
ओके
सईद
ओके
गनी साहब, इंफॉर्मेशन मिनिस्टर, सीनियर रहनुमा पाकिस्तान पीपल्स पार्टी के। सईद गनी साहब, बहुत शुक्रिया आपका। मैंने सिर्फ उनका वर्जन लिया है चूँकि वफाक में और तीन सूबों में उनकी बिलवास्ता तौर पे या बराह रास्त पीटीआई की हुकूमत है, तो अब मैं पाकिस्तान पीपल्स पार्टी का वर्जन चाहूँगा। गुज़िश्ता रोज़ इंसानी हकूक कमीशन की रिपोर्ट, ख़ासतौर पे जो सिंध चैप्टर था, उसमें एक जुमला ये था कि लगता ये है कि सिंध के अंदर कोई रियासती इदारा मौजूद ही नहीं है। वो हारियों की ज़िंदगी के मसाइल हों, सेहत के इशूज़ हों, तालीम के मसाइल हों, जबरी गुमशुदगियाँ हों, डेड बॉडीज़ का मिलना हो, ये सारा कुछ उसका वहाँ पे अहाता किया गया है। और ये ऐसी पॉलिटिकल फोर्स के बारे में है जो बहुत प्रोग्रेसिव मानी जाती है, और जो पहले के अरसे को छोड़ दे, मुसलसल 12 साल से 12वें साल है जिसको सिंध में हुकूमत करते हुए, क्या कहेंगे आप?
देखिए, एक तो जो रिपोर्ट पूरी HRCP की है वो तो काफी तफसील से है, कोई 28-29 सफात पर नहीं थे वो, लेकिन जो प्रेस रिलीज भेजी गई उसमें वो चीजें कही गई जिसका आपने तस्करा किया है। उस रिपोर्ट में पीपल्स पार्टी की सूबाई हुकूमत के कुछ कामों को उन्होंने अप्रिशिएट भी किया है
बिल्कुल
कि
किया है
चीजें
जी।
बेहतर करने। अच्छा, अब जो बातें आपने कही हैं, मतलब जाहिर मैं ये तो नहीं कहूंगा कि सारी की सारी बेबुनियाद हैं, यकीनन उसमें हकाइक की है और चीजें हो भी रही हैं, हम देख भी रहे हैं और हम कोशिश भी कर रहे हैं कि वो चीजें खत्म हो जाए। लेकिन बाज औकात सिर्फ शायद एक सियासी जमात के सूबाई हुकूमत के करने से सारी चीजें ठीक नहीं होती है, उसमें मुख्तलिफ इदारों का अपना किरदार होता है जो बदकिस्मती से शायद कहीं से भी पूरी तरह आगाह नहीं हो रहा। अच्छा, अगर मैं सिर्फ जो फोर्स कन्वर्जन की बात कही गई उसकी एक सिर्फ मिसाल दे दी
जी
कि पीपुल्स पार्टी शायद वाहिद जमात है जिसने अपने एक सिटिंग MLA को पार्टी से निकाला और टिकट ही दिया अगले इलेक्शन में, सिर्फ इस बुनियाद पर कि उनका जो है वो ताल्लुक बनता था इस किस्म की जो कन्वर्जन हो रही थी उससे, और वो आज जो है वो हुकुमरी हुकुमरान जमात जो PTI है उसकी तरफ उनका रुझान है, उनके साथ है। अच्छा, उसी रिपोर्ट में जो शेड्यूल कास्ट के हमारे हिंदू भाई हैं, बहने हैं, उनके हवाले से कहा गया है कि उनके साथ बहुत ज्यादा जातियां होती हैं। पाकिस्तान की तारीख में किसी सियासी जमात ने इतनी रिप्रेजेंटेशन शेड्यूल कास्ट को नहीं दी जितनी पीपुल्स पार्टी की मौजूदा हुकूमत ने दी है। दो मेंबर उनके सेनेट में हैं, एक सूबाई असम्बली में है, दो स्पेशल असिस्टेंट हैं, और इसके अलावा मुख्तलिफ जगहों पर हमने उनको अकोमोडेट किया, और उसका पर्पज सिर्फ ये है कि वो अपनी कम्युनिटी की आवाज बनकर उतरे, उनके साथ जो जातियाँ होती हैं उसको वो मुख्तलिफ मकाम तक पहुँचा सके। तो जो पॉसिबल एवेन्यूज होते हैं किसी पोलिटिकल गवर्नमेंट के पास कि किसी एक नेगेटिव सेक्शन ऑफ सोसाइटी को वो कोई स्पेस दें, वो हमने मैक्सिमम दी है। मैं इस बात की आपको 100% यकीनदारी करा सकता हूँ कि पीपल्स पार्टी की सूबाई हुकूमत की नीयत में कहीं खराबी नहीं है। जो चीजें HRCP ने जिनका हवाला दिया है, हम वो तमाम चीजें जो है वो ठीक करना चाहते हैं। अब इसमें एक उन्होंने वो किसानों की बात की है, देखिए इस वक्त भी सूबों में सिंध हुकूमत की वो वाहिद सूबाई हुकूमत है जिसने पहली मरतबा किसानों को यूनियन साजी का हक दिया है।
सही।
اور ہمارے صوبے میں پہلی مرتبہ کوئی 8 کے قریب کسانوں کی یونینز رجسٹرڈ ہوئی ہیں. ہمارے پاس آج بھی اسٹینڈنگ کمیٹی میں ایک بل موجود ہے جو کاشتکاری سے وابستہ جو خواتین ورکرز ہیں جو کام کرتی ہیں ان کے رائٹس کو پروٹیکٹ کرنے کے لیے, جو پاکستان میں تو شاید کہیں نہیں ہے, پاکستان میں تو یقیناً کہیں نہیں ہے لیکن شاید خطے میں بھی بہت سارے مقامات پر
اپریشیٹ کیا گیا ہے. خواتین کے ریفرنس میں جو آپ کی لیجسلیشن پچھلی گورنمنٹ میں جب آپ وفاق میں تھے اس کو بھی اپریشیٹ کیا گیا. ابھی جو بہت آج بھی جیسے سندھ حکومت میں, سندھ حکومت نے ایون یونینز, اسٹوڈنٹ یونینز کی بحالی کے لیے بھی, میں اگر اس پہ پورا اپڈیٹ نہیں ہوں, موو کی ہے اور اس کو اپروو بھی کیا ہے قرارداد کو. تھرپارکر میں جو صحت کی سہولیات تھیں اس کو بھی اپریشیٹ کیا گیا ہے, لیکن اسی سندھ کے اندر آج بھی جرگے ہو رہے ہیں, وہاں آج بھی کاری جیسی رسم جاری ہے اور وہاں پہ پاکستان پیپلز پارٹی جیسی حکومت ہے.
دیکھیں جہاں پر ہمارے علم میں کوئی چیز آتی ہے کہ اس طرح کوئی جرگہ ہوا جس میں کوئی غیر انسانی فیصلہ ہوا ہے, ہم ان کے خلاف کارروائی کرتے ہیں. لیکن اگر ظاہر ہے کہ فیصلہ ہونے سے پہلے تو ہمیں علم نہیں ہوتا کہ کیا فیصلہ کہیں ہو رہا ہے, کہیں پہ کوئی جرگہ ہو رہا ہے کہ نہیں ہو رہا ہے. جب علم میں آئے تو چیزیں ہو جاتی ہیں. ابھی ریسنٹلی ایک انسیڈنٹ جو بچی کا بتایا گیا کہ اس کو سنسار کیا گیا, وہ مطلب ایک فیک اسٹوری بنائی گئی. بچی ضرور ہلاک ہوئی ہے لیکن کوئی شہادت نہیں تھی, کوئی ثبوت نہیں تھا, کوئی گواہ نہیں تھا, لیکن پوری دنیا میں ایک تماشا ضرور ہماری حکومت کا بنایا گیا ہے کہ اس قسم کا واقعہ ہوا ہے جو نہیں ہوا تھا. ہم نے اس پر ایچ آر سی پی کی اپنی رپورٹ بھی آئی ہے, اس پر صوبائی حکومت نے ایف آئی آر کٹوائی پولیس کے تھرو, فیملی کے لوگوں کو گرفتار کیا, مولوی صاحب کو گرفتار کیا, وہاں سے وٹنسز دینے کی کوشش کی, میں نے خود رپورٹر سے بات کی لیکن کہیں سے کوئی چیز میں نہیں ملی, اور فائنلی یہ چیز سامنے آئی کہ اس بچی کی جو ہلاکت ہوئی ہے وہ واقعی
پتھر. سعید غنی صاحب ہمارے ساتھ رہے گا, ہمیں فیس بک سیشن سے ہم سائن آؤٹ کرتے ہیں, ریڈیو پہ ہمارا یہ پروگرام جاری رہے گا, ہم آپ سے دو منٹ مزید چاہیں گے. سامعین فیس بک سے آپ کو خدا حافظ, چند سیکنڈ کی ایک بریک, بریک کے بعد واپس آئیں گے. ریڈیو آپ کی دنیا پہ ہمارا یہ پروگرام, ریڈیو پہ میڈیم 972 کلو ہرٹز پہ یہ پروگرام جاری ہے, ایک بریک کے بعد.
میڈیم ویو 972 کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن. ہماری ویب سائٹ ہے urduvoa.com.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام میں راؤنڈ ٹیبل جس میں ہم بات کر رہے ہیں انسانی حقوق کے عالمی دن کے پس منظر میں پاکستان کے اندر انسانی اور شخصی آزادیوں کی صورتحال کے اوپر. سینئر رہنما پاکستان تحریک انصاف کے اور معافی چاہتا ہوں پاکستان پیپلز پارٹی کی اور سندھ میں انفارمیشن منسٹر سعید غنی صاحب ہمارے ساتھ ہیں. اس سے پہلے تحریک انصاف کے رہنما سیف الرحمان صاحب نے ہمیں جوائن کیا, اور اب ہمارے ساتھ ٹیلی فون لائن پہ ڈاکٹر پروفیسر مہدی حسن صاحب بھی ہیں جو ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ ہیں, اور رخشندہ ناز صاحبہ جو کہ ہیومن رائٹ ایکٹیوسٹ ہیں اور اس کے علاوہ امبرڈز پرسن ہیں خیبر پختونخوا کے اندر, لیگل ایڈ اینڈ اویئر سروسز سے اپنی وہ ہیومن رائٹس کے ریفرنس میں خدمات انجام دیتی رہی ہیں. تمام مہمانوں کا بہت شکریہ. سعید غنی صاحب اپنی بات مکمل کیجیے گا, بلکہ اگر آپ مجھے الاؤ کریں تو ڈاکٹر مہدی حسن صاحب سے میں ان کی ان پٹ لیتا ہوں تاکہ آپ ان کو رسپونڈ کر سکیں. ڈاکٹر مہدی حسن صاحب
بتا دوں, اس کے بعد اگر آپ چلے جائیں
جی جی,
مطلب شاید ہم نے ایسے کچھ کام کیے ہیں جو باقی صوبائی حکومتوں نے کہیں نہیں کیے ہیں. دیکھیے ہمارے پاس سندھ ہیومن رائٹس کمیشن کام کر رہا ہے جس میں کوئی سرکاری افسر نہیں ہے, اور ایک ریٹائرڈ ہائی کورٹ کی جسٹس ہیں اور اچھی جسٹس ماجدہ رضوی اس کو ایڈ کرتی ہیں, وہ کام کر رہا ہے. ہم نے ڈپارٹمنٹ آف امپاورمنٹ آف پرسنز ود ڈسیبلٹیز بنایا, اس کافی اتنی کمپریہینسو لیجسلیشن ہم نے کی ہے کہ ڈسیبلٹی سے جو لوگ متاثر ہیں ان کو کریں. ٹرانسجینڈرس کے لیے 0.5% کوٹا نوکریوں میں پہلی مرتبہ صوبائی سندھ کی حکومت نے رکھا ہے تاکہ ان کو اس طرح لے کر آ جائیں. لیبر رائٹس کے لیے ہم نے جتنی رجسٹریشن کی ہے اور ہم آگے جو کرنے جا رہے ہیں شاید وہ پاکستان کی تاریخ میں کبھی نہیں ہوگا, ان شاء اللہ کوشش ہے اگلے 6-8 مہینے میں ہم کر لیں. ہم نے بچوں کی کم عمری کی شادیوں پر جو ہے پابندی لگا دی, اس کو ہم نے قانون بنا دیا ہے. تو ہم نے یہ بھی شاید پہلی مرتبہ ہوا کہ جو سننے اور بولنے کی صلاحیت سے محروم لوگ ہیں ان کو ڈرائیونگ لائسنس ہم نے دینا شروع کر دیے ہیں. تو میں سمجھتا ہوں کہ ہم نے بہت سارا کچھ کیا, لیکن میں پھر کہتا ہوں کہ ہمیں مزید اور کرنے کی ضرورت ہے, شاید ہم ابھی بھی کافی چیزوں سے پیچھے ہیں.
ڈاکٹر مہدی حسن صاحب بہت شکریہ آپ کا. آپ یہ فرمائیے گا, ہم نے ایک سوال بڑا بنیادی رکھا ہے کہ یہ ایشوز تو خیر وہ ہیں جو نہ صرف ایک عشرے سے بلکہ کئی عشروں سے چلے آ رہے ہیں, اور پچھلے ایک عشرے سے جن مسائل نے پاکستان کو گھیرا ہے اس میں یہ جبری گمشدگیاں ہیں. ابھی میڈیا فریڈم خاص طور پہ اس کے اوپر بہت بڑا کوشچن مارک ہے, تنقید کا سامنا ہے اسٹیٹ کو بھی اور حکومت کو بھی. آپ کیا فرمائیں گے پچھلے 14-15 مہینوں میں یا پچھلے ایک سال میں, اب چونکہ یہ اینول رپورٹ آتی ہے آپ کی بھی, क्या कोई तब्दीली आपने देखी है, अच्छी या बुरी? क्या मेजर टेंजिबल चीजें हैं जो आपके रैकेट में आई हैं?
मेरा ख्याल ये है कि जैसे मामला चल रहे थे जिन
जी
पे इतराज किए जाते थे और किए जाते रहेंगे, वो अब भी सिलसिला उसी तरह जारी है, कोई मस्बत तब्दीली नहीं आई। जहाँ तक इलेक्शन के दौरान, कैंपेन के दौरान वादों का ताल्लुक है, हमें मालूम है कि इलेक्शन कैंपेन में बहुत से वादे किए जाते हैं जो सिर्फ वादे होते हैं, उन पर अमल नहीं होता। कभी कभार किसी एक आध वादे पे अमल हो जाए
सही
तो वो खुशकिस्मती की बात होती है। पाकिस्तान का मसला ये है, देखिए कि ये एक मजहबी रियासत है और मजहबी रियासत और जमहूरियत दो मुतजाद चीजें हैं, ये इकट्ठी नहीं चल सकती। क्योंकि जब रियासत मजहबी होती है
जी
तो जो मजहब रियासत का होता है उससे मुख्तलिफ मजहब रखने वाले लोग जो हैं वो ऑटोमेटिकली दूसरे दर्जे के शहरी बन जाते हैं। तो पाकिस्तान में जो मसाइल हैं,
जी
रिलीजियस माइट का इन्फ्लुएंस बहुत ज्यादा है, जिसकी वजह से जो मसाइल पैदा होते हैं। पाकिस्तान
जी
में ह्यूमन राइट्स की जितनी वायलेशन होती हैं
जी
उसमें से गालिब अक्सरियत जो है वो हुकूमत के इदारे करते हैं, हुकूमत के इदारों की
अक्सर
तरफ से
अनफॉर्चुनेट।
होती है,
अच्छा डॉक्टर साहब,
लेकिन
मैं पाकिस्तान की जो जनरल और पिक्चर है उसके ऊपर आऊँगा, लेकिन चूंकि सईद गनी साहब शायद हमें ज़्यादा वक्त ना दे पाएँ, सो सिंध के रेफरेंस में कुछ चीज़ें जो आपके इल्म में आई हैं या जिनको जो आपकी रिपोर्ट्स का हिस्सा बनी है, अगर आप वो एक्सप्लेन कर सकें ताकि सईद गनी साहब उसको रिस्पॉन्ड कर देंगे।
देखिए जहाँ तक सिंध का ताल्लुक है, सिंध में एक मसला तो ये है कि जब सिंध में हुकूमत है पीपल्स पार्टी की,
जी
जो इससे पहली जो हमारी हुकूमत थी फेडरल नवाज शरीफ साहब की, उनको भी पसंद नहीं थी ये हुकूमत, और जो मौजूदा हुकूमत है इनको भी पसंद नहीं है, जिसका मजाहरा जो गवर्नर हैं वहाँ के सिंध के, जो रिप्रेजेंटेटिव हैं
जी
फेडरेशन
इमरान
के, वो
इस्माइल साहब। हाँ जी
उनके बयान से होता रहता है। आज भी उन्होंने जिस किस्म की बातें की हैं वो कोई जमहूरियत की खिदमत नहीं है, वो फसाद फैला रहे हैं बीच में फेडरेशन और सिंध की हुकूमत के दरमियान। तो ये काम अगर होगा तो इससे जमहूरियत को नुकसान पहुंचेगा, और जब जमहूरियत को नुकसान पहुंचेगा तो ह्यूमन राइट्स जो हैं वो यकीनन वायलेट हो
ठीक है, मैं इसे
सकते।
पहले जाऊं रक्षांदा साहब के पास, सईद गनी साहब ये फरमाइएगा कि अगेन इंसानी हकूक भी तब बात होगी ना जब जमहूरियत है, और जैसे डॉक्टर साहब कह रहे हैं कि अगर थियोक्रेसी होगी या अगर वहाँ पे मिलिट्री रूल होगा तो फिर तो वो कम्प्रोमाइज़ होंगे। ये मुसलसल 12वां साल है जमहूरी फोर्सेस का, और फिर आप जैसी पोलिटिकल फोर्स वहाँ पे है, सो इट सेल्फ वो क्या इंडल्ज कर सकी हैं सोसाइटी के अंदर जमहूरी रवैयों को जो इंसानी हकूक को भी फिर यकीनी बनाते हैं? इस रेफरेंस में पाकिस्तान पीपल्स पार्टी कितनी कामयाब हुई है और कहाँ उसे अभी भी काम करने की ज़रूरत है?
लेकिन मैं इस बात से इत्तफाक करूंगा, बल्कि शायद इस बात को तस्लीम करूंगा कि 2008 में जब यहाँ इलेक्शंस के बाद हुकूमतें बनी सियासी जमातों की, उस वक्त जितनी स्पेस पॉलिटिकल पार्टीज को दस्तियाब थी आज वो नहीं है। हर वो गुजरते बरस के बाद वो सुकड़ दी गई, और आज शायद हम बहुत कोई आइडियल सिचुएशन में बिल्कुल भी नहीं है। हमारे यहाँ जमहूरियत तो है, लेकिन शायद जिस तरह की जमहूरियत होनी चाहिए दुनिया भर में, जिस तरह की जमहूरियत देखना चाहते हैं वैसी बिल्कुल भी नहीं है। और पॉलिटिकल पार्टीज के पास इतनी स्पेस नहीं है कि वो अपनी अपने मंशूर के मुताबिक या अपनी मर्जी आवाम की ख्वाहिशात के मुताबिक आज़ादी से फैसले कर सकें। हमें अगर हुकूमत करनी है तो हमारे यहाँ सामने सिर्फ ये चैलेंजेस नहीं होते हैं कि लोगों के मसाइल और हमें उसको हल करने के लिए अपने दानिश में जिस तरह करना है उस तरह हल करने की कोशिश करें। बहुत सारे ऐसे चैलेंजेस होते हैं जिसको शायद लोग महसूस तो करते होंगे, उसका इजहार नहीं करते हैं। आज भी हम सूबह असेंबली में बहुत कुछ करना चाहते हैं लेकिन हमारी ब्यूरोक्रेसी काम करने को तैयार नहीं है, इसलिए कि उनके ऊपर दबाव होता है, नैब का बहुत बड़ा दबाव है, अदालती फैसले बाद ऐसे आते हैं जिसकी वजह से खौफजदा होती है ब्यूरोक्रेसी। तो ये बहुत सारी ऐसी ग्राउंड रिलेटिव हैं जिसको शायद जब हम तजिए कर रहे होते हैं उसको
जी
कंसिडर नहीं
एग्री
करते,
करते
लेकिन
नहीं,
ये
बिल्कुल सही कह
है
रहे हैं।
कि کہ سیاسی جماعتوں کے پاس اتنی اسپیس اویلیبل نہیں ہے. اور جو آپ نے بات کی میڈیا کے اوپر پابندیاں ہیں, کوئی اس کو مانے یا نہ مانے, سب کو نظر آ رہا ہے کہ چیزیں ہو رہی ہیں, لیکن اب وہ انکار کر رہے ہیں تو انکار کر کے صرف دنیا کے سامنے والا تماشا ہی بن سکتا ہے, لیکن اس سے کوئی جو کچھ ہو رہا ہے اس کو لوگ تسلیم کرے سے انکار نہیں کر سکتے.
بہت شکریہ سعید غنی صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ. رکشندہ انداز صاحبہ امبرٹس پرسن ہے خیبر پختونخوا کے اندر. رکشندہ, پچھلے ایک سال میں اگر ہم سر کے پی اور خاص طور پہ جو ایجنسیز جو اب ہم ہو چکی ہیں خیبر پختونخوا کے اندر, وہاں پہ ہیومن رائٹس کی سچویشن دیکھیں, لوگوں کے پولیٹیکل رائٹس کی بات ہو, ان کے ایجوکیشن کی بات ہو, ان کی صحت کی بات ہو, کوئی قابل ذکر تبدیلی دیکھی آپ نے؟ خاص طور پہ ایسی حکومت ہے وہاں پہ جس کا دعویٰ ہی تبدیلی کا ہے یا نعرہ تبدیلی کا ہے.
بہت شکریہ آپ کا, اور جو آپ نے یہ ایشو اٹھایا مرز ڈسٹرکٹس کا, آج ہمارے یہاں پہ جو لوکل پروگرام تھے اس پہ بھی ہم نے اس کے اوپر بات کی. میں تو ایک پازیٹیو سائن سے شروع کروں گی اور اس کے بعد کچھ ایریاز ہیں جن کو سیریسلی ہمیں دیکھنا چاہیے, کیونکہ آج ہم ہیومن رائٹ کی جو جہاں تک ہم نے کچھ چیزیں اچیو کی ہیں اور انٹرنیشنلی جو ایک اسٹینڈرڈ جو دنیا نے کیا ہے اس کو ہی صرف سیلیبریٹ نہیں کرے, یہ کمٹمنٹ کا بھی دینا ہے کہ آپ نے آگے کیا جو کمٹمنٹ ہے وہ لوگوں کے ساتھ کرنی ہے. ایک تو آج بہت خوشی کی بات تھی کہ یہ وہ ڈسٹرکٹ تھے کہ جہاں سے ہماری خواتین نہیں آ سکتی تھی, جب خواتین کو 17% ملا, تو آج ہمارے ساتھ جو پروگرام تھا پروونشل کمیشن آن دا اسٹیٹس آف ویمن کا تھا, جس کو ہم نے اکٹھا جوائن کیا سب نے کاکس میں بھی, تو ایک تو میں سمجھتی ہوں کہ خاتون کا خواتین کو جو ریپرزنٹیشن ملی ہے پروونشل اسمبلی میں تو وہاں سے انہوں نے شرکت کی, تو یہ ایک اچھا سائن ہے. اس کے علاوہ سوشل ویلفیئر ڈپارٹمنٹ جو کہ ویمن امپاورمنٹ کو بھی دیکھتا ہے, ان ڈسٹرکٹ میں جو سب سے پہلی اپوائنٹمنٹ ہوئی وہاں پہ تین اسسٹنٹ خواتین کمشنرز کا آنا, جو کہ آپ سوچے کہ یہ وہ ایریاز تھے جو ہمارے لیے نو گو ایریا تھے خاص طور پہ خواتین کے لیے, اور پھر اس کے بعد سوشل ویلفیئر کے تحت وہاں پہ جینڈر فوکل پرسن ہر ڈسٹرکٹ میں ایک, اور پھر چار جینڈر ایڈوائزر کا, اور اس طرح کی اور بہت ساری خواتین کے لیے, کیونکہ یہ وہ علاقے تھے کہ پچھلے سال جب تک یہ مرج نہیں ہوئے تھے تو میں نے فرت اللہ بابر صاحب سے کہا کہ ذرا دیکھیں آپ کی وہ جتنے بھی میجر ہیومن رائٹ کی جو آپ کی لیجسلیشنز ہوئی ہیں وہ تو وہاں پہ ایکسٹینڈیڈ نہیں ہے, جبکہ حدود آرڈیننسز بہت جلدی وہاں پہ فٹوفٹ وہاں پہ ایکسٹینڈ ہو گئے تھے, فیملی لا کورٹس کی جورسڈکشن نہیں تھی, تو اس حوالے سے یہ ساری جورسڈکشن کا مسئلہ حل ہوا, لا ایکسٹینڈ ہوئے انسٹیٹیوٹ, اور بہت ٹرینڈ, اور جو کے پی کے اندر سے جو ایک اسپیس شرنک ہو رہی تھی ان کی ایڈ ایجنسیز کی اس کا وہ ہوا ہے, لیکن اس کے ساتھ جو چیلنجز ہیں اب وہاں پہ, ایک تو یہ ہے کہ ایک بہت کمپریہنسو پلاننگ کی ضرورت ہے, کیونکہ یہ جو علاقے ہیں ان میں ایک بہت جو ہے نا تقریباً آپ لوگ, میں پاکستان کی بات نہیں کروں گی, یعنی میں 70 سال کی بات نہیں کروں گی, یہاں پہ ایک صدیوں کا جو ہے وہ ایک ڈیفیسٹ چلا آ رہا ہے. آپ دیکھیں کہ انٹرنل ڈسپلیسمنٹ جو ہوئی ہے تو آپ کی اس نقل مکانی کے تحت پورے ساؤتھ ایشیا میں پاکستان 48% کانسٹیٹیوٹ کرتا ہے اوور آل, اس میں آپ یہ بہت بڑا نمبر ہے, اور اس میں جو ہائی نمبر ہے ڈسپلیسمنٹ کا وہ ٹرائبل ڈسٹرکٹ سے رہا ہے, ساؤتھ وزیرستان, نارتھ وزیرستان, یہ وہ علاقے ہیں کہ جس میں ڈسپلیسمنٹ کے مسئلے ابھی حل نہیں ہوئے, اور اس کے ساتھ بہت ضرورت ہے کہ جو لوگ واپس گئے ہیں, ایک تو بہت اچھا سائن ہوا ہے کہ نارتھ وزیرستان میں 21% عورتوں کو ہیڈ آف دا ہاؤس ہولڈ کنسیڈر کیا گیا, یہ ایک بریک تھرو ہوا ہے, لیکن ساتھ ہی اس میں ابھی بھی ضرورت ہے, کیونکہ وہاں پہ جو سیٹلمنٹ کے ایشو ہیں, ویمن پارٹیسپیشن ہے, یا اوور آل ہیومن رائٹ کی کچھ ایسی چیزیں ہیں کہ جن کو بہت سیریسلی دیکھنا ہوگا.
سو آپ کو لگتا ہے کہ کچھ پازیٹیو انڈیکیٹرز بھی ہیں دوسری طرف جو جہاں پہ آپ موجود ہیں. سو خواتین کی تعلیم کی اگر ہم بالخصوص بات کریں, اور وہ بھی خیبر پختونخوا کے اندر, اور پھر ایک معاملہ جو خواتین کی زندگی میں بہت اہمیت رکھتا ہے وہ ہے مرضی کی شادی کا یا اس کے برعکس جبری شادیوں کا اور کم عمری شادیوں کا, اس رجحان میں کوئی کمی بیشی آپ نے دیکھی ہے اس ایک سال میں؟
دیکھیے, اس میں کمی تو آئی ہے, لیکن دوسری طرف ابھی ایک چیز جو نظر آئی ہے, ایک تو یہ کہ یہ جو ابھی اپ کمنگ اسمبلی سیشن ہے یہ ایک بہت بڑا اس میں ایک اسٹیپ ہوگا, کیونکہ جو 2017 کی جو ہیومن رائٹ پالیسی تھی خیبر پختونخوا گورنمنٹ کی, اس میں ہیومن رائٹ ڈیفینڈر کا کے اوپر کے پی گورنمنٹ کی ایک کمٹمنٹ تھی کہ وہ ہیومن رائٹ لا کو پاس کریں گے, وہ اسمبلی میں ٹیبل ہو چکا ہے, اس کو باقاعدہ اس کے اوپر ریسنٹلی انہوں نے پھر ایک اور کنسلٹیشن سول سوسائٹی اور باقی پارٹی سے بھی کی, تو یہ اپ کمنگ سیشن میں اس لا کا فیصلہ ہوگا. آج بھی مختلف کوارٹرز میں جہاں پہ لا منسٹر, سی ایم اور باقی لوگوں نے کیا, تو ان اور خواتین نے اپنے پارلیمنٹ سے جو بات کی, تو انہوں نے یہ یقین دہانی کرائی کہ وہ جو 7 سال سے پینڈنگ ہے ڈومیسٹک وائلنس کا بل, اس کو ڈیفینیٹلی اب سلیکٹ کمیٹی جو ہے وہ اس کو فائنل کرے گی. اور سلیکٹ کمیٹی نے جو ایک فیصلہ لیا, جو میں سمجھتی ہوں کہ وہ پچھلی بار نہ لینے کی وجہ سے پرابلم ہوا, سلیکٹ کمیٹی کے پاس وہ بل اس لیے گیا کہ کے پی اسمبلی نے ڈیسائیڈ کیا کہ وہ بل کو کونسل آف اسلامک آئیڈیالوجی کو نہیں بھیجے گی. وہ اس بل کو
میں ذرا لیجسلیشن پہ بھی آتا ہوں کہ چاروں صوبوں میں اور وفاق میں کیا اس ریفرنس میں ایسی لیجسلیشن ہوئی ہے جو انسانی حقوق کو ایشور کرتی ہو یا ان کو وارنٹی کرتی ہو, لیکن ایک بریک کے بعد. بریک کے بعد.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA Urdu.
یہ وائس آف امریکہ واشنگٹن ہے, میں ہوں اسد حسن اور پروڈیوسر انجمیر گل. بات ہم کر رہے ہیں انسانی حقوق کے عالمی دن کے پس منظر میں پاکستان کے اندر شخصی آزادیوں کی اسٹیٹس کے اوپر ہے اس وقت, اس کی صورتحال کے اوپر. شخصی آزادیوں میں مذہبی آزادیاں بھی ہیں, بنیادی انسانی حقوق بھی ہے, فریڈم آف ایکسپریشن بھی ہے. فریڈم آف ایکسپریشن پہ ہمارا اگلا سیشن خاص طور پہ تفصیل سے ہوگا. ڈاکٹر مہدی حسن صاحب, آپ نے جیسے کہا نا کہ ایک تھیوکریسی ہے سو یہ جہاں پہ, اور وہ جمہوریت دو متضاد چیزیں ہیں, لیکن ہم نے تو یہ مشاہدہ کیا ہے کہ اگر وہاں پہ کوئی مذہبی پاپولر سلوگنس کے ساتھ اگر کوئی ایکٹر سامنے آتے ہیں, لیکن اگر ریاست نہیں چاہتی تو سیم ایکٹر ایک جگہ پہ کامیاب ہو جاتا ہے, دوسری جگہ پہ اس کو بری طرح سے شکست کھانا پڑتی ہے اور پیچھے دیوار کے ساتھ لگنا پڑتا ہے یا لگا دیا جاتا ہے. تو یہ تو اسٹیبلش ہوتا ہے کہ ریاست کے پاس طاقت ہے, اور یہ ریاست کی طاقت لیجسلیشن میں کتنی یوز ہوئی ہے, سوسائٹی کے ٹرینڈز کو تبدیل کرنے میں کتنی مددگار ہو سکتی ہے, جمہوری رویوں کے فروغ میں کتنی مددگار ہو سکتی ہے, اور ایسے کوئی اشارے ہیں کہ جس سے توقع رکھی جائے؟
دیکھیے, یہ جو آپ بات کر رہے تھے جن علاقوں کی, اس سے پہلے
جی
یہ جو خاتون
جی رکشندر ناصر
دے رہی تھی, جی ہمارا تجربہ تو یہ ہے کہ ہمارا ایک وفد وہاں جانا چاہتا تھا ہیومن رائٹس کمیشن آف پاکستان کا, ان علاقوں میں جو سابق پاٹا کے علاقے ہیں, تو ہمیں تو اجازت نہیں دی گئی. 2 مہینے پہلے ہم نے کوشش کی تھی تو ہمیں وہاں جانے کی اجازت نہیں دی گئی اور ہمارا وفد واپس بھیج دیا گیا تھا. تو یہ تو ہے بات ان علاقوں کی جو نئے نئے شامل ہوئے ہیں کانسٹیٹیوشن کے بنے ہیں. دوسری بات جو فریڈم آف ایکسپریشن کی آپ بات کر رہے ہیں, اس میں ہمارے یہاں 2 مسئلے ہیں بہت اہم. ایک تو یہ کہ رائٹ ٹو نو جو ہے وہ اگر سے کہتے ہیں یہ کہ 18th Amendment میں اس میں شامل کر لیا گیا ہے, لیکن وہ امپلیمنٹ نہیں ہے ہمارے یہاں, کہ عوام کو یہ پتہ نہیں ہوتا کہ کوئی فیصلہ کیسے ہوا ہے, کیوں کیا گیا ہے اور کس وجہ سے کیا گیا ہے. تو یہ جو ایکسس ٹو انفارمیشن ہے جو آرٹیکل 19 کا حصہ ہے یونائٹیڈ نیشنز کی, اس کا جو ہے ہیومن رائٹس کا آرٹیکل 19, उस पे अमल दरामद हमारे यहाँ नहीं होता, एक्सेस टू इंफॉर्मेशन लोगों को नहीं है, और जो फ्रीडम ऑफ एक्सप्रेशन है वो सिर्फ स्टेटमेंट्स को रिप्रोड्यूस करने की हद तक है, पॉलिटिशियन के स्टेटमेंट, रिलीजियस लीडर्स के स्टेटमेंट, किसी का भी स्टेटमेंट जो है उसको रिप्रोड्यूस कर लेते हैं और ये समझते हैं कि हमने फ्रीडम ऑफ एक्सप्रेशन दे दी है। हमारा जो कॉन्स्टिट्यूशन का आर्टिकल 19 है विच डील्स विद द फ्रीडम ऑफ एक्सप्रेशन, उसमें 6 कंडीशन आयत कर दी गई है फ्रीडम देने के बाद। उसमें कहा गया है कि आप फौज के बारे में बात नहीं कर सकते, आप नजरिया पाकिस्तान के बारे में बात नहीं कर सकते, जो बहुत वेग है, डिस्क्राइब नहीं किया गया कि क्या है नजरिया पाकिस्तान, मुख्तलिफ लोगों का नजरिया मुख्तलिफ है पाकिस्तान का
जी।
और उसमें आप फ्रेंडली नेशन के हाकिमों के बारे में बात नहीं कर सकते, आप हुकूमतों के बारे में बात नहीं कर सकते दोस्त हुकूमतों के,
सही।
ये तमाम जो कंडीशन रायत कर दी गई हैं, इससे जो फ्रीडम ऑफ एक्सप्रेशन का वादा किया गया पहले टेंटर्स में वो खत्म हो जाता है,
सही।
उस पर इतनी ज्यादा कंडीशन रायत हो गई है कि वो उसका प्रैक्टिकली वो हासिल नहीं है,
सही।
और राइट टू नो जब तक ना हो और एक्सेस टू इंफॉर्मेशन ना हो, उस वक्त तक एक्सप्रेशन जो है वो बेकार हो जाता है, बेमानी हो जाता है।
सही।
हमें ये ना पता हो कि कोई कानून क्यों बनाया गया, कोई फैसला क्यों किया गया, किसलिए किया गया, ये अवलम तक ये बातें नहीं पहुंचती। तो ये मिलना जरूरी है फ्रीडम ऑफ एक्सप्रेशन के लिए। और दूसरा मसला है, जब से ये 2001 के बाद से प्राइवेट चैनल्स टेलीविजन के जब अलाउ हो गए हैं
जी,
उनका जो कंपटीशन है उसकी वजह से गेट कीपिंग प्रॉपर नहीं है हमारे यहाँ। और अगर पाकिस्तान में लायबल और डेफेमेशन का कल्चर होता तो टेलीविजन के अक्सर प्रोग्राम जो हैं उनमें रोज लायबल और डेफेमेशन के केसेस फाइल हुआ करते
हैं।
सबसे बेहतर यही नहीं होता हुकूमत के लिए कि वो डेफेमेशन लॉज जो हैं उसको प्रॉपरली फ्रेम कर दें, तो ऑटोमेटिकली उनको कदगने लगाने की जरूरत नहीं पड़ेगी, सारे के सारे लोग जिम्मेदार होंगे, तो ये जो आज़ादी है वो रिस्पॉन्सिबिलिटी के पैकेज के साथ आएगी।
नहीं, वो देखिए बात ये है कि हमारे यहाँ जो आज तक 72 साल में पाकिस्तान में किसी डेफेमेशन केस का कोई फैसला मंजर आम पर नहीं आया,
सही।
ये पता लगाओ कि किसी ने, रोज टेलीविजन पर सुनते हैं हम
जी,
चोर के अलावा कोई लफ्ज इस्तेमाल नहीं होता,
सही।
और करप्शन जो है वो काबिल एतराज नहीं रहा, हर आदमी करप्ट है, पाकिस्तान दुनिया का सबसे करप्ट मुल्क बना के पेश कर दिया गया है मौजूदा दौर में। तो उससे जो नुकसान हो रहा है, जो पाकिस्तान की शोहरत को नुकसान हुआ है, उसका अंदाजा मेरा ख्याल है पॉलिसी मेकर्स को नहीं
जी। रक्षांदा साहब, आप इसमें कुछ दो बात, एक तो राइट टू नो की बात की है, अगरचे मेरा अभी सवाल ड्यू है डॉक्टर मेहदी हसन साहब से, जो मैंने शुक्रेसी और डेमोक्रेसी के रेफरेंस में किया था, लेकिन बात आ जाए अगर राइट टू नो की और डेफेमेशन लॉज की, तो ये मीडिया फ्रीडम के लिए कितने इम्पोर्टेंट हैं?
देखिए, इसमें डॉक्टर मेहदी हसन को तो हमेशा जब भी हमने सुना है हमेशा एडमायर किया इस चीज़ पे कि फ्रीडम के लिए जो उनकी स्ट्रगल रही है, और मैं समझती हूँ कि इसमें कोई दूसरी राय नहीं है कि जो इंस्टीट्यूशन हमारे यहाँ पे मौजूद भी हैं, राइट टू इंफॉर्मेशन का जो बेसिक, जो मेरा अपना एक्सपीरियंस है कि ये इशू क्यों है, क्योंकि मैं सिविल सोसाइटी को भी एक लंबे अरसे तक मैंने रिप्रेजेंट किया है और अभी जिस पोजीशन पे हूँ वहाँ पर भी मैं कोशिश करी हूँ कि किस तरह इस गैप को जो है ना वो उसको ब्रिज किया जाए। मेरी जो अपनी कंक्लूजन है, एक तो ये कि जो इंस्टीट्यूशन अगर हमने खड़े भी किए हैं ना, एक तो अंडर रिसोर्स्ड है, बाइसेस है इंस्टीट्यूशंस के अंदर सिविल सोसाइटी के, ह्यूमन राइट्स पिछले कुछ अरसे में पाकिस्तान में ये वो इदारे हैं कि जिन्होंने पाकिस्तान में बहुत काम किया, वही का इदारे हमें कई मानों में लगता है कि वो कटहरे में खड़े किए गए। तो एक वो जो इंस्टीट्यूशंस के अंदर एक बायसनेस है कि इनको एक्सेस किस इंस्टीट्यूशन को देनी है, किसको नहीं देनी है, किसका भी। लेकिन मेरे पास इसका एक सोल्यूशन है। अभी रिसेंटली मैंने सिविल सोसाइटी की केपी में एक मीटिंग भी फैसिलिटेट कर रही हूँ, क्योंकि हमने कुछ अर्सा पहले जब मैंने काम शुरू किया था तो निगार अहमद और इस तरह शैला जिया और इन सब के साथ मिलके हमने एक बड़ा लंबा निगोसिएशन का एक प्रोसेस स्टार्ट किया था पॉलिटिशियन पॉलिटिकल पार्टीज के साथ भी, और उसमें कि जाके निगोशिएट करें, अपने लिए स्पेस क्रिएट करें। वो अनफॉर्चुनेटली पिछले कुछ अरसे से, और ये मैं अभी नहीं बात कर रही, मैं ओम्बड्स पर्सन बनने से पहले भी मैं ये बात करती थी कि हम में से कुछ इदारों ने अपनी वो स्पेस खोई है, जिसमें मैं समझती हूँ कि उसमें हमारी अपनी गलती भी है, लेकिन साथ में जो एक इंटरनेशनल प्रेशर और जो इंटरनल जो पॉलिसीज रही हैं उसकी वजह से सिविल सोसाइटी की स्पेस बहुत श्रिंक भी हुई है। इसको हमें निगोशिएट करना होगा अब, और उसके लिए स्पेस। और दूसरा जो है बहुत इम्पोर्टेंट पिलर है हमारे यहाँ पे, तो मैं अब जहाँ पे अपने लॉ के बारे में लोगों को बता रही होती हूँ, मैं दो लेजिस्लेशन को बहुत रेफर करती हूँ कि एक तो यहाँ हमारे यहाँ पे जो राइट टू इंफॉर्मेशन कमीशन है, मैं खुद उनके सामने मुझे जब कॉल किया गया तो मैं अपीयर हुई और अपनी सारी मालूमात भी, इसमें यह कि ज्यादा से ज्यादा इसको प्रमोट किया जाए और लोग अपने इस राइट को एक्सरसाइज करें।
सही।
और हमने पिछले कुछ अरसे में पिशावर हाई कोर्ट की बड़ी अच्छी जजमेंट्स भी देखी है कुछ ह्यूमन राइट के इश्यूज पे, तो हमें कुछ अब एक स्ट्रेटेजी डिवाइस करनी होगी कि दोनों तरफ से कि जहाँ पे कोई लोग बैठे हम इदारों को किस तरह अकाउंटेबल बनाए और उनको कैसे इस्तेमाल करें। वो हमारे यहाँ पे मुझे लगता है कि एक कमी पाई जाती है। एक्सेस टू पब्लिक सर्विस कमीशन 2015 का जो एक्ट है उसमें केपी में कई लोगों को बड़े बेनिफिट मिले और बड़ा ऑर्गेनाइज काम कर रहा है, लेकिन ये कि कितने लोग यूटिलाइज कर पाते हैं, मेरा ख्याल है कि पॉपुलर मीडिया में गवर्नमेंट को भी इसमें बहुत करना चाहिए, इन्वेस्ट करना चाहिए कि लोगों तक मालूमात पहुंचे, और जो है हमारे जो बाकी इदारे हैं वो भी अपनी लिए स्ट्रेंथ इकट्ठी करने के लिए लोगों में इसको अवेयरनेस को क्रिएट करें।
जी रक्षिंदा हमारे साथ रहेगा, हमें शकील करार साहब ने ज्वाइन किया है, सीनियर साफी हैं और प्रेसिडेंट हैं इस्लामाबाद प्रेस क्लब के। शकील साहब बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला है। जी शकील साहब, हम बात कर रहे थे आज इंसानी हकूक के आलमी दिन के पस मंज़र में पाकिस्तान में इंसानी शख्सी आज़ादियों पे, आज़ादी इजहार के ऊपर मीडिया सेंसरशिप का हवाला दे के पाकिस्तान के ऊपर काफ़ी तनकीद है, इंटरनेशनल मीडिया भी फोकस किए हुए है, गुज़श्त रोज़ भी गार्डियन अखबार ने एक तफसीली आर्टिकल इसके ऊपर शाया किया है कि बहुत बुरी तरह से मीडिया को पाबंदियों का सामना है। अभी रिसेंटली डॉन अखबार की सूरत हाल आपके सामने है, कुछ जर्नलिस्ट जो हैं उनको ज़ाती तौर पर मुश्किलात का सामना है। क्या है स्टेट ऑफ अफेयर्स मीडिया फ्रीडम का पाकिस्तान के अंदर इस वक्त?
देखिए पाकिस्तान में पाबंदियों की अगर बात करें, हजार राय की आज़ादी की बात करें, तो हर दौर में चाहे वो मुशर्रफ का माशाल्लाह हो, एमरजेंसी हो या कोई जमहूरी हुकूमत हो, तो उसमें मुख्तलिफ अदवार में मुख्तलिफ तरीके से पाबंदियां लगती रही हैं। तो उस पाबंदियों को हम कोई भी शक्ल दें, कोई भी नाम दें, तो ये हर दौर में रहा है। किसी दौर में
जी आपकी आवाज़ आना बंद हुई, शकील साहब आपकी आवाज हम तक नहीं पहुंच पा रही, आप हमें सुन सकते हैं? जी शकील साहब की आवाज नहीं आ रही है, शकील करार साहब को हम नहीं सुन पा रहे हैं, हम उनको दोबारा राबता करते हैं। डॉक्टर मेहदी हसन साहब, मीडिया फ्रीडम पे तो आपने खैर बात की है अपने दोनों हवालों से उसके, लेकिन मेरा वो जो सवाल था कि रियासत अगर चाहे तो लेजिस्लेशंस कितना एश्योर कर सकती हैं ह्यूमन लिबर्टीज़ को, ह्यूमन फ्रीडम्स को, जो जमहूरियत के साथ जिसका।
देखिए मैंने शुरू में कहा था, मैंने ये अर्ज किया था कि हमारे यहाँ जो वायलेशन होती हैं ह्यूमन राइट्स की, उसमें ज़्यादातर वायलेशन जो है وہ حکومت کے اداروں کی طرف سے ہوتی ہے، عوام کی طرف سے، انڈیویجلس کی طرف سے پرسن ٹو پرسن بہت کم وائلیشن ہوتی ہیں. البتہ ایسی ضرور ہوتی ہے جس میں محروم طبقوں کے رائٹس جو ہیں وہ متاثر ہوتے ہیں، اور جو ایلیٹ کلاس کہلاتی ہے یا نام نہاد ایلیٹ کلاس وہ ان کو ایکسپلائٹ کرتی ہے، کیونکہ جاگیرداری ہمارے یہاں سے ابھی مکمل طور پہ ختم نہیں ہو سکی، اور کسی پولیٹیکل پارٹی کے ایجنڈے پہ پرو پیپل پالیسیز نہیں ہے جو ہونی چاہیے. کچھ عرصہ پہلے 1970 کے الیکشن تک ہوا کرتی تھی، مختلف پارٹیاں مختلف پروگرام پیش کرتی تھی، مگر اب آج کل کی جو پولیٹیکل پارٹیز ہیں ان میں عوام کی بھلائی کے لیے یا ان کی محرومیاں ختم کرنے کے لیے کسی پولیٹیکل پارٹی کا کوئی ایجنڈا نہیں ہے، اور یہ کام پولیٹیکل پارٹیز کے کرنے کے ہیں جو عدالتوں سے کروانے کی کوشش کی جا رہی ہے، عوام کوشش کر رہے ہیں پاکستان میں، اور یا جو غیر ملکی جو میڈیا ہے اس تک پہنچتے ہیں لوگ،
اور وہاں سے آواز
اٹھتی ہے. پولیٹیکل پارٹیز کا ہوتا ہے، انہیں کرنا چاہیے. ان کے ایجنڈے پہ نظر نہیں آیا ہمیں کہ وہ عوام کی بھلائی کا کوئی ایجنڈا لے کے آئیں اور اس کے لیے کام کریں، کوشش کریں.
رکشندر ناز صاحبہ، اس سے پہلے کہ میں شبیلی گراڈ صاحب سے ہمارا دوبارہ رابطہ بحال ہو گیا، اب ان کے پاس جاؤں اور میڈیا پہ فوکس کر کے ہم پھر الگ سے بات کریں. آپ کے خیال میں اگین یہ جو پولیٹیکل ول ہے ہیومن رائٹس کی شیورٹی کے لیے، جیسے ڈاکٹر صاحب کہہ رہے ہیں کہ ان کے اپنے مینیفیسٹوز کے اندر اور ان کا پورا ایک جو چارٹر ہونا چاہیے سیاسی جماعتوں کے پاس، اس کی کمی نظر آتی ہے ان کے بقول، آپ کا مشاہدہ کیا ہے اور آپ کیا تجویز کریں گی کہ پولیٹیکل پارٹیز اس میں کیسے لیڈ کر کے آگے آئیں؟ ایک بات بہرحال طے ہے، جن جن ملکوں کے اندر انسانی حقوق کی اور ان ہیومن لبرٹیز کی صورتحال بہتر ہوگی وہی ملک معاشی طور پہ بھی مضبوط ہیں، اور وہی ملک آف کورس جو ہے وہ دنیا کے نقشے کے اوپر بھی زیادہ آبرومند ملکوں کی فہرست میں کھڑے ہوتے ہیں. آپ کی رائے؟
نہیں بالکل، یہ ڈاکٹر صاحب نے بجا فرمایا. دیکھیں ایک تو جو ایک اپروچ ہمارے یہاں پہ جو سول لبرٹی سے کی جب ہم بات کرتے ہیں، ہمارے یہاں پہ جو ابھی تک جتنا یہ رائٹ کا جو پورا وہ ہے نا، جو انسٹیٹیوشن جو سوچتے ہیں، ان کی ایک بڑی ایک ویلفیئر کی اپروچ رہی ہے. اس ویلفیئر کی اپروچ کی وجہ سے کہ جو ایک بیسک رائٹس ہیں اس کے اوپر، اور پھر دوسری ود ان جو ہماری پارلیمنٹ کے اندر جو وہ گروپ جن کے جو آپ کہہ سکتے ہیں کہ جن کے رجحانات جو تھوڑے تنگ نظری کے اوپر ہیں، وہ بڑا جو رولنگ پارٹی ہوتی ہے اس کو بڑا انڈر پریشر رکھتے ہیں. جیسے خیبر پختونخوا میں کمیشن نے 18 سال کو کہا ہمیں کوئی اعتراض نہیں، کمیٹی نے فائنل کر دیا، لیکن اب اس وقت پولیٹیکل پارٹیز نہ صرف اپنے جو مینیفیسٹوز ہیں اس کو رائٹ بیس اپروچ کو لیک کرتی ہیں، بلکہ وہ اس کے اوپر مینیپولیشن بھی ہوتی ہے کہ اگر اس وقت اگر ہم گورنمنٹ میں نہیں ہے تو ہم اگلے کو بھی نہیں کرنے دیں گے. یہ دو چیزیں ہیں، اگر تھوڑا بہت اس کے اوپر دیکھا جائے، اس کو سمجھا جائے کہ یہ جو رائٹس آپ دے دیں گے، آپ شہریوں کی بہت ساری ایسی چیزیں کہ ان کے لیے آپ راستے کھول دیں گے تو پرابلم بھی جو اپنے حکومتی ادارے ہیں ان کے لیے کم ہوں گے، لیکن اس کو سمجھنے کی ضرورت ہے. اور مجھے یہ لگتا ہے کہ اس میں ایک وقت لگے گا کہ جس میں ہماری کچھ ایسے لوگ آئیں پارٹیوں کے اندر کہ جو رائٹ کو صحیح رائٹ سمجھ کے
جی.
وہ جو ہم کہتے ہیں نا کہ انٹرنیشنل ہیومن رائٹ کے جو سٹینڈرڈ ہیں ان کو یہ نہ سمجھے کہ یہ ہمارے لیے کوئی اسلام کو خطرہ ہے یا ہمارے کلچر کو کوئی خطرہ ہے. کیونکہ ابھی میرے پاس جو پراپرٹی کے جو معاملات آئے تو اس میں اس خاتون نے کہا کہ جی وہ ہمارا گھر لے رہے ہیں کہ وہ شرعی ہے. میں نے کہا صرف جائیداد میں ان کو شرع یاد آتی ہے؟
صحیح صحیح صحیح.
آپ اگر کسی اور جگہ پہ شرع جو بینیفٹ پہ کسی کے رائٹ کے بینیفٹ پہ جائے اس پہ نہیں آئے گی، لیکن اپنے مقصد کے لیے شرع کو بڑے آسانی سے استعمال کر لیا جاتا ہے شریعت کو. تو میرا خیال ہے کہ یہ وہ چیز ہے کہ یہ چیلنجز تو ہے اور ان کو جو ہے یہ وقت ہی لگے گا، لیکن اگر ایک سٹرونگ کمٹمنٹ آ جائے پولیٹیکل پارٹیز کی طرف سے تو شاید یہ جو 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 انتظار ہے وہ جلدی بھی ختم ہو سکتا ہے.
بہت شکریہ رکشندہ نا صاحب, آپ ہمارے ساتھ تھیں, آپ نے ہمارے لیے وقت نکالا. آخری 10 منٹ ہیں ہمارے پاس اور ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے, اسپیشل فوکس کریں گے میڈیا کے اوپر. شکیل کراڑ صاحب ہمارے ساتھ ہیں, ڈاکٹر مہدی حسن صاحب جو کہ ہیومن رائٹس کمیشن آف پاکستان کے پریزیڈنٹ ہی نہیں ہیں بلکہ وہ جرنلزم کے ماس کمیونیکیشن کے استاد بھی ہیں. تو ایک بریک کے بعد.
یہ وائس آف امریکہ واشنگٹن ہے. آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں. پتا ہے www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, پروگرام میں راؤنڈ ٹیبل, میں ہوں اسد حسن اور آج ہمارے پروگرام کا موضوع ہے انسانی حقوق کے عالمی دن کے پس منظر میں پاکستان کے اندر شخصی آزادیوں کی صورتحال. ڈاکٹر پروفیسر مہدی حسن صاحب ہمارے ساتھ موجود ہیں, شکیل کراڑ صاحب نے ہمیں دوبارہ جوائن کیا ہے, پریزیڈنٹ اسلام آباد پریس کلب. اس سے پہلے سعید غنی صاحب, انفارمیشن منسٹر سندھ, پاکستان تحریک انصاف سے سیف الرحمان صاحب جو کہ ممبر نیشنل اسمبلی ہیں اور نیشنل اسمبلی کی کمیٹی آن ہیومن رائٹس اس کے بھی ممبر ہیں, انہوں نے ہمیں جوائن کیا, اور رکشندہ ناز ہمارے ساتھ نہیں, وہ ہمارے پروگرام کا حصہ نہیں. شکیل کراڑ صاحب, آپ کی آواز ہم تک آنا بند ہو گئی تھی تو وہیں سے ہم ذرا شروع کرتے ہیں. میڈیا, اسٹیٹ آف میڈیا فریڈم ان پاکستان, کیا بڑے چیلنجز ہیں؟
جی دیکھیے, میں سے پہلے عرض کر رہا تھا کہ پاکستان میں میڈیا پر جو پابندیاں ہیں وہ ہر دور میں, چاہے وہ کوئی جو جمہوری حکومت ہو یا ماشاء اللہ کی حکومت رہی ہے, تو اس میں ہر دور میں مختلف انداز سے, مختلف طریقے سے, مختلف شکل میں انفرادی اور اجتماعی طور پر پابندیاں لگتی رہی ہیں. اس کو ہم کوئی بھی نام دے, کوئی بھی شکل دے, اس میں فرق یہ ہوتا رہا کہ کسی دور میں پابندیاں زیادہ تھیں, کسی دور میں کم تھیں. اس موجودہ پی ٹی آئی کی گورنمنٹ میں بھی یہی صورتحال ہے کہ یہاں پر بھی انفرادی اور اجتماعی مختلف نوعیت کی, مختلف قسم کی پابندیاں جو ہے وہ لگائی جا رہی ہیں. لیکن اگر ہم یہ کہیں کہ پاکستان میں میڈیا جو ہے وہ مکمل طور پر پابند کیا گیا ہے, ایسا بھی نہیں ہے. اگر ہم یہ کہیں کہ مکمل طور پر 100% آزاد ہے, ایسا بھی نہیں ہے. تو مختلف وقت میں شخصیات یا ادارے یا چیزوں کے اوپر پابندیاں جو ہے یا ان کی محدود کرنے کی بات جو ہے وہ چلتی رہتی ہے. میڈیا پر جو مختلف شخصیات کے حوالے سے یا باقی چیزوں کے حوالے سے پابندیاں جو ہے وہ آئے روز پیمرا کی طرف سے, باقی گورنمنٹ کی طرف سے وہ سامنے آتی رہتی ہیں.
لیکن شکیل صاحب, یہاں پہ ڈاکٹر صاحب نے بھی ایک پہلے نقطہ اٹھایا ہے کہ کیا میڈیا کو پاکستان کے اندر یا میڈیا مین کو ایک مکمل کھلی آزادی چاہیے یا ذمہ داری کے ساتھ؟ ڈاکٹر صاحب بذات خود یہ کہہ رہے ہیں کہ اگر پاکستان کے اندر ڈیفیمیشن لاز ہوں, ٹھیک ہے نا, تو شاید آدھے پروگرام ہر روز مقدمات فیس کریں. تو جرنلسٹ کی اپنی بھی تو کچھ ذمہ داری بنتی ہے اس میں یا نہیں؟
بالکل, میں اس بات سے 100% اتفاق کرتا ہوں کہ جرنلسٹ کا بیسک کام یہی ہے کہ سچائی کے ساتھ خبر کو, چیز کو رپورٹ کرے, اس میں اس کی ذاتی مفاد یا ذاتی اس میں اس کے خیالات یا چیزیں شامل نہیں.
ابھی جیسے ہم میڈیا میں بحثیں دیکھتے ہیں, لوگ باقاعدہ تاریخیں دیتے کہ 3 مہینے کے بعد یہ ہو جائے گا, اس سے مارکیٹ جو ہے وہ ڈسٹیبل ہو جاتی ہے, مارکیٹ کو نقصان پہنچتا ہے.
ایسا نہیں ہے, ہم کسی چیز کو ہم کنٹرول نہیں کر سکتے کہ 3 مہینے بعد, 2 مہینے بعد یہ ہو جائے گا یا ہو جائے گا. تو ہم اپنے ایک تجزیہ پیش کر سکتے ہیں کہ حالات اس قسم کے ہیں کہ امکان ہے, غالباً امکان ہے کہ ایسا ہو سکتا ہے, لیکن کسی چیز کے بارے میں ہم حتمی رائے نہیں دے سکتے ہیں. اگر ہم تجزیے کی بات کریں یا آنے والے وقت کی بات کریں, وہ تو پاکستان میں اس طرح کے تجزیے جو ہمارے بعض مبصرین جو ہے وہ کرتے رہتے ہیں کہ پاکستان میں سیاسی صورتحال اس قسم کی ہے, آنے والے وقتوں میں یہ ہو سکتا ہے, ہو سکتا ہے. میں تو بات کروں گا کہ رسپانسبلٹی جو ہے وہ ایک جرنلسٹ کی یہی ہے کہ وہ سچائی کے ساتھ جو خبر کی جو اپنی حیثیت ہے, اپنی اثر روح ہے, اسی میں اس کو پیش کرے, اس کو اس میں جو ایڈریس کرنے والی چیز ہے نا, اسے ہمیشہ.
تو اس کا مطلب یہ ہے کہ شکیل صاحب, جو ہمارے جرنلزم کے اندر کوڈ آف ایتھکس ہے, اگر جو جو گائیڈ لائنز ہیں جو بکس میں بتایا گیا, اگر اس کے مطابق پریکٹس ہو تو وہ سب سے بڑی شیلڈ ہے. مہدی حسن صاحب, اس کو میڈیا فریڈم والے اسے کو ریپ اپ کرتے ہیں, پھر ہمیں جبران ناصر صاحب نے جوائن کیا ہے تو کوئکلی ان کی ہم رائے لیں گے پروگرام کے آخر میں. تو آپ کیا تجویز کرتے ہیں میڈیا آف, یہ جو فریڈم آف ایکسپریشن ہے,
بات یہ ہے
کیسے شور کیا جائے؟
جو تین ادارے ہیں جرنلسٹوں کے, اے پی این ایس ہے, سی پی این ای ہے اور پی ایف یو جے ہے. اے پی این ایس مالکوں کی ایک انسٹیٹیوشن ہے اور مالکوں کا جو مفاد ہے وہ ہمیشہ ہر گورنمنٹ سے متعلق ہوتا ہے, اس لیے وہ تو گورنمنٹ کو ناراض کرنا نہیں چاہتی. جہاں تک کونسل آف پاکستان نیوز پیپر ایڈیٹر ایسی پی ہے جی, वो अब बेसिकली अब प्रोफेशनल एडिटर्स पिछले 15-20 साल से पाकिस्तान में नहीं होते. पहले प्रोफेशनल एडिटर्स होते थे जो बाकायदा गेट कीपिंग भी करते थे और वो एथिक्स का ख्याल भी रखते थे. ये फिर कॉन्स्टिट्यूशन में एक कोड ऑफ एथिक्स है और उसमें ये कहा गया है कि हमारा हर मेंबर कोड पे अमल करेगा. लेकिन पाकिस्तान के जो जर्नलिस्ट हैं वो क्योंकि अपने आप को प्रिविलेज पर्सन समझते हैं सोसाइटी का, बड़े बड़े दिलचस्प वाक्यात हैं उनके कि किस तरह वो समझते हैं. मैंने काम किया इसके तौर पे कंप्लेन काउंसिल के चेयरपर्सन के तौर पे पैमरा की, तो एक चैनल की शिकायत आई. मैंने उस मालिक को बुलाया और मैंने उससे पूछा, ये मालिकों का हाल है, मैंने उससे पूछा कि आपके यहाँ कोई गेट कीपर है
जी?
तो कहने लगे कि जी हमने गेट पे एक रिटायर्ड सूबेदार को बिठाया हुआ. तो जब इस किस्म के दाखिल होंगे और जर्नलिस्टों का ये है प्रिविलेज का, एक माल रोड पे लाहौर की एक साफ गाड़ी बहुत बड़ी सी लिए हुए ट्रैफिक वाले से झगड़ा कर रहे थे. उनकी गाड़ी पे प्रेस की तख्ती लगी हुई थी. मैं वहां रुक गया और मैंने उनसे कहा कि क्या मसला है. तो ट्रैफिक वाले ने कहा कि जी ये इन्होंने ट्रैफिक की वायलेशन की है और ये चालान कर रहा है. तो मैंने उनसे कहा कि मैं लाहौर के हर जर्नलिस्ट को जानता हूँ, आपको नहीं पहचाना, आप कहाँ काम करते हैं? उन्होंने कहा जी मैं जर्नलिस्ट नहीं हूँ. मैंने कहा ये आपने तख्ती लगाई हुई है गाड़ी पर प्रेस की, कहने लगे मेरी लॉन्ड्री है, मैं कपड़े प्रेस करता हूँ.
अच्छा,
तो मैंने तख्ती इसलिए लगाई है तो चालान नहीं होता इसके बाद.
सही.
तो जब ये हालात हो जाए, दूसरा एक मसला ये है जो यूनियन के देखने का है कि लाहौर कराची और इस्लामाबाद के अलावा जितने रिपोर्टर हैं वो सब वॉलंटियर्स हैं, वो बगैर तनख्वाह के काम करते हैं.
सही.
और क्योंकि बगैर तनख्वाह के करते हैं
एग्जेजरेशन और वायलेशन उसका इम्कान अपनी जगह पे हमेशा रहेगा. डॉक्टर साहब बहुत शुक्रिया आपका, थैंक यू सो मच, आपने हमें ज्वाइन किया. शकील रहमान साहब आपके भी हम ममनून हैं. और प्रोग्राम के बिल्कुल आखिर में जिब्रान नासिर साहब हमारे साथ हैं, हम काफ़ी देर से उनको ट्राई कर रहे थे, मुमताज़ सरगर्म कारकुन हैं इंसानी हकूक के. जिब्रान साहब, हम इंसानी हकूक के आलमी दिन के पस मंज़र में पाकिस्तान में शख्सी आज़ादियों पर बात कर रहे हैं और ये जानना चाह रहे हैं कि मिनॉरिटीज़ की बात हो, मिनॉरिटी राइट्स की बात हो, फ्रीडम ऑफ एक्सप्रेशन की बात हो, पाकिस्तान इस वक्त कहाँ पे खड़ा है. जी, बताया गया है कि उनकी लाइन ड्रॉप होगी. शकील करार साहब आप हमारे साथ हैं.
जी.
तो शकील साहब, ये जो डॉक्टर मेहदीसन साहब ने मीडिया फ्रीडम के अंदर ख़ासतौर पे जो जर्नलिस्ट की अपनी तनजीमें, भले वो मालकान की हों या जर्नलिस्ट की हों, वहाँ पर जिस स्क्रूटनी की ज़रूरत है वो अमल अपनी जगह पे मौजूद है, वहाँ पे वो गेट कीपर्स हैं.
देखिए, अगर बात करें ना यहाँ स्कूटनी की, तो हमने अभी नेशनल प्रेस क्लब की सतह पे इस्लामाबाद से काम शुरू किया था, तो अब ये बाकी शहरों में भी फैल चुका है और लाहौर कराची में भी अब आवाजें उठ रही हैं कि स्कूटनी की जाए. तो ये अमल हम समझते हैं कि ये चीजें जो है वो डिस्ट्रिक्ट लेवल पर भी जानी चाहिए कि जहाँ जहाँ साबिक काम कर रहे हैं कि उनकी वो देखा जाए कि किस क्राइटेरिया में किस पोजीशन में काम कर रहे हैं, तो उससे यकीनन जो है वो आने वाले वक्त में बेहतरी आ सकती है. तो ये बात जो हुई कि बिल्कुल ठीक बात है कि बाद जगहों पर हमारे पास जो साफी दोस्त हैं वो उसका एक्स्ट्रा बेनिफिट लेने की कोशिश करते हैं, वो समझते हैं कि जो आम पब्लिक है उससे उसको ज्यादा कुछ हकूक हासिल है. इस चीज का हमेशा जो है वो उसको गलत एंगल में इसको इस्तेमाल करने की कोशिश.
हमारी अपनी साफियों की तंजीमें हैं, भले वो हमारे प्रेस क्लब्स हों, वो ऐसी कोई ओरिएंटेशन देते हैं? अगर मीडिया इंस्टीट्यूशन नहीं देते तो साफियों की अपनी सीनियर लीडरशिप अपने लोगों को कुछ बताती है कि आप बिल्कुल एक आम शहरी हो?
नहीं, देखिए, साफियों की जहाँ तक तो ज्यादा अखलाक की या उसी अखलाकियात की बात है, तो ये काम हम फैसला की सतह पे कर रहे हैं. यूनियन जो है वो उनके राइट्स की करिए प्रोटेस्ट भी करती है और अपनी आवाज उठाती है. फैसला की सतह पर अगर आप बात करें तो हमने खुद 30 साल शुरू किया है और उनको
بہت اچھی بات ہے جی,
بہت شکریہ شکیل کراپ صاحب, بہت شکریہ آپ نے تمام پارٹیسپیٹس کا. سعید غنی صاحب ہمارے ساتھ تھے, ڈاکٹر پروفیسر مہدی حسن صاحب, رخشندہ ناز صاحبہ, ہمیں شکیل کراپ صاحب نے جوائن کیا, اور سیف الرحمان صاحب ہمارے ساتھ تھے. آج کا یہ پروگرام انسانی حقوق کے ریفرنس میں پاکستان میں شخصی آزادیوں کا ہم نے جائزہ لیا, اپنے اقدام کو پہنچتا ہے. پروڈیوسر تھے انجم ایرل گل, اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
پروگرام ہے آپ کی صحت بہجت حاضر خدمت ہے. آج کل ویڈیو گیمز کی پسندیدگی اور رجحان اپنے عروج پر ہے, اور بچے اپنا زیادہ وقت اسی مشغلے میں گزارتے ہیں. والدین جو اپنی مصروفیات میں پھنسے ہوتے ہیں اس الجھن کا بھی شکار رہتے ہیں کہ بچوں کو اس عادت سے کیسے نکالا جائے. لیکن اب ایسے والدین جن کو اس بات کا شبہ ہے کہ ان کے بچے ممکنہ طور پر ویڈیو گیمز کی لت کا شکار ہو گئے ہیں, وہ اب صحت کے حکام کی طرف سے مدد حاصل کر سکتے ہیں. عالمی ادارہ صحت ڈبلیو ایچ او نے اس گیمنگ ڈس آرڈر کو ذہنی صحت کے ایک مسئلے کے طور پر تسلیم کیا ہے. انٹرنیشنل کلاسیفیکیشن آف ڈسیزز یعنی بین الاقوامی سطح پر امراض کی درجہ بندی کے اپنے 11th شمارے میں اس کو شامل کیا گیا ہے جسے حال میں جاری کیا گیا. وائس آف امریکہ کی زلسکا ہوک بتاتی ہیں کہ تمام ماہرین نفسیات اس بات سے اتفاق نہیں کرتے کہ ویڈیو گیمز کی عادت میں مبتلا ہو جانے والوں کو اس فہرست میں شامل کیا جا سکتا ہے. ویڈیو گیمز تیار کرنے والوں کی کوشش ہوتی ہے کہ وہ ایسی گیمز تیار کریں جو شائقین کو نہ صرف مصروف رکھیں بلکہ زیادہ سے زیادہ وہ ان کے ساتھ جڑے بھی رہیں. بیشتر نوجوان ویڈیو گیمز کے اس قدر عادی ہو جاتے ہیں کہ زندگی کے اہم ترین کاموں کو بھی نظر انداز کرتے ہیں. کینیڈین کیم ایڈیئر کا شمار بھی انہی لوگوں میں ہوتا ہے.
ویڈیو گیمز کی عادت کا شکار ہونے والے کیم ایڈیئر کا کہنا ہے کہ پہلے پہل ابتدا میں جب انہوں نے کھیلنا شروع کیا تو سب ٹھیک تھا, میں صحت مند تھا, خوشباش بچہ تھا جو ہاکی بھی کھیلتا تھا. لیکن پھر مسئلے کا آغاز ہوا, میں ہائی اسکول سے نکل گیا ایک مرتبہ نہیں بلکہ دو مرتبہ, کبھی فارغ التحصیل نہیں ہوا, کبھی کالج نہیں گیا, اور ایک ایسے مقام پر پہنچ گیا جہاں میں نے یہ بہانہ کرنا شروع کر دیا کہ میں ملازمت کر رہا ہوں, اور یوں 16-16 گھنٹے تک ویڈیو گیمز کھیلتا. ماہرین کہتے ہیں کہ اس کی علامتیں شراب نوشی یا پھر نشے کے عادی ہونے کی طرح ہیں.
گیمرز, ٹیکسٹرز, کڈز دیٹ آر ڈوئنگ ریڈنگ اینڈ لائک واچنگ یوٹیوب ویڈیوز.
سائبر ایڈکشن ریکوری سینٹر کے کلینیکل ڈائریکٹر کرسٹوفر ملگن کا کہنا ہے کہ گیمرز, ٹیکسٹ کرنے والے, وہ بچے جو پڑھ رہے ہیں اور یوٹیوب ویڈیوز دیکھنا پسند کرتے ہیں, ان کی ڈوپامائن ریلیز ہوتی ہے, اور اس وقت یہ اچانک رک جاتی ہے جب والدین میں سے کوئی آ جاتا ہے یا اچانک کھیل روکنا پڑتا ہے. تو اس طرح انہیں حقیقی طور پر وڈرال جیسے علامتوں کا سامنا ہوتا ہے. لیکن بعض ماہرین زیادہ ویڈیو گیمز کھیلنے کی درجہ بندی علت یا عادت کے طور پر کرنے کے خیال کو مسترد کرتے ہیں. وہ دلیل دیتے ہیں کہ لوگ اپنی پریشانی, مایوسی یا پھر اداسی کو چھپانے کے لیے ویڈیو گیمز کی طرف متوجہ ہوتے ہیں, اور بچے اس وقت یہ کھیل کھیلنا شروع کرتے ہیں جب ان میں سماجی ہنر کی کمی ہو, اور جب ایسے بنیادی مسائل کو حل کر دیا جائے تو پھر گیمز کھیلنے کی ضرورت کم ہو جاتی ہے. کیم ایڈیئر نے خودکشی کا خیال غالب ہونے سے پہلے ماہرین سے مدد مانگ لی.
It's actually about understanding how these games are designed and why they do hook you so much, what human needs they fulfill.
ویڈیو گیمز کے عادی ہو جانے والے ایڈیئر کہتے ہیں کہ دراصل یہ بات سمجھنے کی ہے کہ ان گیمز کو تیار کیسے کیا جاتا ہے اور وہ کس طرح سے آپ کو اپنا عادی بنا لیتی ہیں. دراصل انسان جو چاہتا ہے یہ گیمز اس کی اسی خواہش کو پورا کرتی ہیں. اڈیر عالمی ادارہ صحت کے فیصلے کا خیر مقدم کرتے ہیں کہ اس سے اس مسئلے کے بارے میں واقفیت پیدا ہوگی اور اس کا علاج ممکن ہو سکے گا. لاس اینجلس میں سائبر ایڈکشن ریکوری سینٹر ٹیکنالوجی کی عادت کا اندازہ لگانے اور اس کا علاج فراہم کرنے کی پیشکش کرتا ہے, جس میں ویڈیو گیمنگ, سوشل میڈیا کی عادت, ٹیلی فون کی عادت اور سائبر پورنوگرافی کی عادت شامل ہے.
We work with kids as young as 5 and all the way through the teenage years and into adulthood.
سائبر ایڈکشن ریکوری سینٹر کے کرسٹوفر ملگن کہہ رہے ہیں کہ ہم 5 برس تک کی عمر کے بچوں کے ساتھ کام کرتے ہیں, اور پھر 9 عمری اور بلوغت کی عمر تک کے مسائل کا پتہ لگاتے ہیں.
کرسٹوفر ملگن اس مرکز کے بانی ہیں. وہ کہتے ہیں کہ ٹیکنالوجی کی عادت یا علت کا علاج شراب نوشی یا نشے کی عادت کے علاج کی طرح نہیں.
لاس
اینجلس میں سائبر ایڈکشن ریکوری سینٹر کے کرسٹوفر ملگن کہتے ہیں کہ انہیں بالآخر آن لائن آنا ہی ہوتا ہے. انہیں اپنے کمپیوٹر استعمال کرنا ہی ہوتے ہیں, انہیں اپنے ٹیلی فون بھی استعمال کرنا ہوتے ہیں. اس لیے چیلنج یہ ہے کہ انہیں یہ سکھایا جائے کہ ٹیکنالوجی کے استعمال کے ساتھ ساتھ وہ عملی زندگی پر بھی توجہ دیں. عالمی ادارہ صحت کا کہنا ہے کہ گیمنگ ڈس آرڈر کی درجہ بندی ایک مرض کے طور پر کرنے سے مختلف ملکوں میں یہ سمجھنے میں مدد ملے گی کہ اس مسئلے کو پہچانا جائے اور اس کے علاج معالجے کے طریقے تیار کیے جائیں. بہجت جیلانی, اردو وی او اے, واشنگٹن.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.